मुक्ति को मार्ग,
मुक्ति को मार्ग यीशु उन पापे की बासनालय सत्यार जीवन होने दे हूँ स्वर्ग मजानालय स्वर्ग मजानालय स्वर्ग मजानालय।
मित्र तपाईं सबैलाई मेरो प्रभु येशु ख्रीष्टको मधुर नाममा जय मसीह प्यार भर नमस्कार। अनि तपाईँहरूको यो आफ्नै कार्यक्रम मुक्तिको मार्गमा हार्दिक स्वागत छ। मित्र म आशा गर्दछु तपाईँ सबै आनन्द कुशल हुनुहुन्छ अनि परिवारहरू पनि सबै ठिकठाक हुनुहुन्छ। यही नै मेरो तपाईँहरूको निम्ति प्रार्थना छ अनि मेरो कामना पनि छ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्। तपाईँहरूको जीवनमा परिवारमा उहाँको अनुग्रह शान्ति सधैँ बनिरहोस्। मित्र एकपल्ट म तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु तपाईँहरूका पत्रहरूको निम्ति जुन हामी लगातार प्राप्त गरिरहेका छौँ। जब जब हामी तपाईँहरूबाट यस्ता पत्रहरू पाउँछौँ हामीलाई धेरै खुसी लाग्दछ, हामीलाई आनन्द हुन्छ। भन्नु नै पर्दा हामीलाई धेरै प्रेरणा र उत्साह मिल्दछ, किनकि हामी यो थाहा गर्छौँ कि हाम्रो यो सेविकै व्यर्थमा गइरहेको छैन, तर यसबाट धेरैले आशिष प्राप्त गरिरहेका छन् अनि यसले हामीलाई अझ धेरै सेविकैमा बढ्ने र यसलाई उत्तम तरिकामा चलाउने कुराको लागि हौसला दिन्छ। हामी चाहन्छौँ कि यसरी नै तपाईँहरू आउने दिनहरूमा पनि पत्रचार गर्न भुल्नुहुने छैन। अनि तपाईँहरूका कुनै प्रार्थनाका विषयहरू छन् भने या सुझावहरू छन् भने स्वागत छ। अनि मित्र नयाँ कार्यक्रम समय सारणी हामीसँग उपलब्ध छ, तपाईँहरू यसलाई सितैमा प्राप्त गर्न सक्नुहुनेछ। हामीलाई यसको निम्ति पत्र लेख्न नभुल्नुहोला यदि तपाईँहरू यसको चाहनुहुन्छ भने। अनि मित्रहरूलाई पनि आफ्नो परिवारहरूलाई पनि यस वचन अध्ययनमा भाग लिन उत्साह दिनुहोला अनि उनीहरूलाई पनि हामीसँग पत्रचार गर्न उत्साह दिनुहोला ताकि हामी उहाँहरूसँग पनि संगति गर्न सकौँ र यस माध्यमद्वारा आत्मीय मित्रता कायम राख्न सकौँ। मित्र अब हामी वचनतिर लागौँ, त्योभन्दा पहिले छोटो प्रार्थना गरौँ। प्रभुजी हामी तपाईँलाई धन्यवाद दिन्छौँ यी महान तपाईँका जनहरूको निम्ति जसलाई तपाईँले हामीलाई दिनुभएको छ। अनि हामी तपाईँलाई धन्यवाद दिन्छौँ उहाँहरूको जीवनको निम्ति, उहाँहरूको हृदयको निम्ति जो सधैँ तपाईँको वचन सुन्नको निम्ति तत्पर हुन्छ, तपाईँको वचनबाट आशिष पाउन तत्पर हुन्छ, तपाईँमा बढ्न तपाईँको प्रेमको गहिराईमा डुब्न तत्पर रहन्छ। धन्यवाद छ उहाँहरूको त्यस्तो हृदयको निम्ति। अनि धन्यवाद दिन चाहन्छौँ उहाँहरूका सुन्दर पत्रहरूको निम्ति जुन आफ्नो समय निकालेर पैसा खर्च गरेर हामीलाई पत्र पठाइरहेका छन्। यसमा तपाईँ आशिष दिनुहोस् उनीहरूको खर्चमा। प्रभु प्रार्थना गर्न चाहन्छु कि तपाईँ उनीहरूको जीवनमा, उहाँहरूको पेसामा, उहाँको तमाम अभावमा अनुग्रह गर्नुहोस्। प्रार्थना गर्न चाहन्छौँ यदि दुःखमा छन्, बिमारमा छन्, निराशमा छन् भने तपाईँ उनीहरूलाई आफ्नो चङ्गाइ, आफ्नो शान्ति, आफ्नो आनन्द, आफ्नो छुटकारा दिनुहोस्। उनीहरूलाई तपाईँको अनुग्रहमा राख्नुहोस् र तपाईँमै उनीहरू बनिरहन सकुन्। प्रार्थना गर्न चाहन्छु विशेष गरेर ती मित्रहरू जो यस बेला विभिन्न किसिमको समस्या मुनि छन्, तपाईँ जान्नुहुन्छ उहाँको समस्या, अनि प्रभु समस्यालाई निवारण गर्ने हामीमा केही कुरा छैन, हाम्रो जीवनमा कुनै त्यस्तो शक्ति सामर्थ छैन, तर तपाईँमा छ। हामी केवल तपाईँसँग प्रार्थना गर्न सक्छौँ र हामी विश्वास गर्दछौँ कि तपाईँ सधैँ प्रार्थना सुन्नुहुन्छ र सुन्नुभएको छ पनि। हामी प्रार्थना गर्छौँ कि उनीहरूलाई तपाईँ छुटकारा दिनुहोस्, आफ्नो शान्ति आनन्दले भरिदिनुहोस्। आजको वचन अध्ययनमा पनि तपाईँको आशिष चाहन्छौँ। हामी सबैलाई यस वचन अध्ययनद्वारा आशिष दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन ओबदिया एक अध्याय 10-14 पदसम्मबाट देख्न गइरहेका छौँ। यहाँ हामी एदोमको अपराधका सूचीहरू देख्न गइरहेका छौँ, जुनको लागि परमेश्वरले एदोमलाई नष्ट गर्न, विध्वंस गर्न, पतन गर्न गइरहनु भएको थियो। हामीले पहिले भनिसकेका छौँ कि जीवनको घमण्ड तिनीहरूका सबभन्दा ठूलो पाप थियो, तर यस पापले अन्य पापहरूको गर्नतिर पनि अगुवाई गरे थियो, डोर्याए थियो। घमण्ड एक त्यस्तो मनोवृत्ति हो, त्यस्तो मनस्थिति हो, तर यो मनस्थितिको मनोवृत्तिको तपाईँ लामो समयसम्म छिपाउन सक्नुहुन्न। यो कुनै न कुनै समयमा विस्फोट हुनेछ। तपाईँको जीवनको दर्शनशास्त्र बिस्तारै आफ्नै तरिकामा, आफ्नै चालमा तपाईँको हातहरू, तपाईँका खुट्टाहरू, तपाईँका आँखाहरू र तपाईँका सम्पूर्ण इन्द्रियहरूमा काम गर्न गइरहेको छ। तपाईँ त्यो दर्शनशास्त्रको कुनै न कुनै तरिकामा र चालमा व्यक्त गर्न गइरहनु भएको छ। यदि तपाईँ ईश्वरविहीन अधर्मी हुनुहुन्छ भने तपाईँ ईश्वरविहीन वा अधर्मी जीवन डोर्याउन गइरहनु भएको छ। यदि तपाईँ ईश्वरीय र धर्मी हुनुहुन्छ भने तपाईँ ईश्वरीय र धर्मी जीवन डोर्याउन गइरहनु भएको छ, त्यसले स्वाभाविक रूपमा पछ्याउँदछ। त्यसकारण ओबदियाले ती भयानक पापहरूका एक एक गरेर उच्चारण गर्न गइरहेका छन्, जुन जीवनको एदमको घमण्डबाट आए थियो। तब यस बिन्दुमा याद राख्नै पर्छ कि एसौ र याकुब दाजुभाइ वा जम्ल्या दाजुभाइ थिए। तिनीहरू एउटै रूप र एउटै स्वभावका जम्ल्या त थिएनन्, तर तिनीहरू बिल्कुल आपसमा ठिक विपरीत र भिन्न थिए। तिनीहरू एउटै परिवारमा हुर्के बढेका थिए र तिनीहरूका एउटै आमा र बुबा थिए। तिनीहरूका बीच सुरुदेखि नै लडाईँ सङ्घर्ष थियो। तिनीहरू बीच घृणा र कडवाहट थियो, जुन कहिले पनि निको भएको थिएन, खत्तम भएको थिएन। तिनीहरू दुई महान राष्ट्र बनेपछि पनि त्यो घृणा र कडवाहटको भावना कहिले निको भएको थिएन। तर हामी पत्ता लगाउँछौँ कि एदोमसँग परमेश्वरका आफ्ना जनहरूका सम्बन्धको बारेमा तिनीहरूलाई भन्ने केही कुरा थियो। भजन सङ्ग्रह 137:7 पदमा हामी पढ्छौँ, हे परमप्रभु, एदोमीहरूको विरुद्धमा यरुसलेमको दिनलाई सम्झनुहोस्। हे परमप्रभु, एदोमीहरूको विरुद्धमा यरुसलेमको दिनलाई सम्झनुहोस्, जसले भने थिए पूर्ण रूपले विध्वंस पार। इसरायलको अति नै अन्धकार, सङ्कष्टमय र सङ्कष्टपूर्ण समयमा एदोम इसरायलसँग मित्रभावमा पेश हुनुपर्ने थियो। जब बाबेले त्यस राष्ट्रलाई, त्यस इसरायल राष्ट्रलाई नष्ट गरे थियो, तर त्यसको सट्टामा त्यसको ठिक उल्टो एक छेउमा उभिएर खुसी र आनन्द गर्ने त्यो झुन बन्यो र बाबेलका सेनाहरूलाई त्यसको पूर्ण रूपमा नष्ट गर भनेर उक्साइरहेको थियो, उत्तेजित गराइरहेको थियो। तर परमेश्वरले आरम्भमा नै इसरायललाई भन्नुभएको थियो जब तिनीहरू त्यस मुलुकमा आए थिए। व्यवस्था 23:7 पदमा भनिएको छ, कुनै एदोमीलाई तिमीहरूले तिरस्कार नगर्नु, किनभने तिनीहरू तिमीहरूका दाजुभाइ हुन्। कुनै मिस्रीलाई पनि तिमीहरूले तिरस्कार नगर्नु, किनभने उनीहरूको देशमा तिमीहरू प्रवासी थियो। एदोमीसँग इसरायलको सम्बन्ध अझ महान थियो। त्यो इसरायलको दाज्यो, खुनको सम्बन्धको दाज्यो थियो। अनि त्यस तथ्यको कारण परमेश्वरले भन्नुभयो तिनीहरूले उसलाई तिरस्कार गर्नु हुँदैन थियो वा तिनीहरूले उसलाई तिरस्कार नगर्नलाई परमेश्वरले भन्नुभएको थियो। तर हामी देख्न सक्छौँ कि एदोम तिनीहरूका राष्ट्रको इतिहासको सम्पूर्ण अवधिभरि इसरायलप्रति घृणा र कर्वाहटको प्रकट गर्यो। त्यहाँ पाँच विशेष क्रियाहरू थिए जुन यहाँ उल्लेख भएका छन्, जुन घमण्डबाट निस्किएका छन्, जुन परमेश्वर बेगर परमेश्वर रहित तिनीहरू जिउन सक्ने तिनीहरूका आफ्ना मनोवृत्तिबाट निस्किएको छ। अनि पहिलो क्रिया चाहिँ जबरदस्त हिंसा हो। ओबद्य एकको दस पदमा यस प्रकार लेखिएको छ, हिंसाको निम्ति शर्मले तँलाई ढाक्नेछ, त सदाको निम्ति नष्ट हुनेछस्। तिनीहरूलाई दुई कुराहरू घट्न गइरहेको छ। पहिलो, शर्मले तँलाई ढाक्नेछ, अनि अन्तिममा बाबेले त्यस पेट्राको सहरलाई कब्जा गर्न योग्य भयो र त्यहाँका बासिन्दाहरूलाई बन्दुवा वा कैदमा लगे। त्यहाँ त्यो अवधि थियो जुनमा तिनीहरू कैदी मानिसहरू थिए। अनि दोस्रो, त सदाको निम्ति नष्ट हुनेछस्। एदोम राष्ट्रको रूपमा पूर्ण रूपमा नष्ट हुने थियो। अनि यो चाखलाग्दो कुरा छ कि हाम्रा दिनमा, यो दिनमा हामी इसरायलको बारेमा धेरै कुरा सुन्छौँ, तर एदोमको बारेमा केही पनि सुन्दैनौँ। एदोम त्यो राष्ट्र थियो जुन परमेश्वर रहित परमेश्वर बेगर नै जिउन प्रयास गरेको थियो र तिनीहरू हिंस्रक, युद्ध रुचाउने मानिसहरू थिए। हिंसा परमेश्वरको विधि होइन, तरिका होइन। युद्ध वा हिंसाले कुनै कुराको समाधान गर्न सक्दैन। अनि एदोमको विरुद्ध दोस्रो आरोप, अभियोग यो हो कि तिनीहरू इसरायलका शत्रुहरूसँग मिले। एघार पदमा यस प्रकार लेखिएको छ, जुन दिन परदेशीहरूले त्यसका धन सम्पत्ति खोसेर लगे र विदेशीहरूले ढोका ढोकाबाट भित्र पसेर यरुसलेममा चिट्टा हाले थिए र त चाहिँ अर्कोतिर उभिरहेको थिइस्, त्यस दिन त पनि तिनीहरूमध्येको एक जस्तै भएको थिइस्। इसरायलका मानिसहरूसँग मित्र हुनको सट्टामा र तिनीहरूलाई सहायता दिनको सट्टामा, किनकि तिनीहरू आपसमा रगतका नातादार सम्बन्धित दाजुभाइ थिए, तिनीहरू क्रूर शत्रुहरूका पक्षतिर लागे जसले इसरायल राष्ट्रलाई आक्रमण गरेको थियो। भनिएको छ कि जुन दिन परदेशीहरूले त्यसका धन सम्पत्ति खोसेर लगे र विदेशीहरूले ढोका ढोकाबाट भित्र पसेर यरुसलेममा चिट्ठा हाले थिए र त चाहिँ अर्कोतिर उभिरहेको थिइस्, त्यस दिन त पनि तिनीहरूमध्येको एक जस्तै भएको थिइस्। अनि बाह्र पदमा हामी पढ्छौँ, तर तैँले तेरो भाइको दिनमा, अर्थात् उसको विपत्तिको दिनमा उसलाई हेरिरहनु हुँदैन थियो र यहुदाका सन्तान नाश भएको दिनमा तिनीहरूमाथि रमाउनु हुँदैन थियो, न त तिनीहरूको सङ्कष्टको दिनमा घमण्डका कुराहरू बोल्नुहुन्थ्यो। ती एदोमीहरू यहुदामा आएको त्यो सङ्कष्ट र विनाशमाथि अति नै खुसी भए, रमाए। त्यो सधैँ घमण्डको क्रिया हो। जब तपाईँ कुनै मानिस अर्को मानिसले सामना गरिरहेको कष्ट, समस्याहरूमाथि, दुःखमाथि, आपत्तिमाथि आनन्द र खुसी गरिरहेको सुन्नु भए, तपाईँ यस कुरामा निश्चय हुन सक्नुहुन्छ, तपाईँ त्यस्तो मानिसको कुरा सुनिरहनु भएको छ जो अति नै धेरै घमण्डी छ। घमण्ड त्यस्तो एक कुरा हो जुन परमेश्वर भन्नुहुन्छ कि उहाँ घृणा गर्नुहुन्छ। अहिले एदोमीहरूको निर्दयी चौथो क्रिया हो लुटपाट। लुटपाट तेह्र पदमा भनिएको छ, मेरो प्रजाको विपत्तिको दिनमा तैँले तिनीहरूको ढोकाबाट भित्र पस्नु हुँदैन थियो, न त तैँले तिनीहरूको विपत्तिको दिनमा तिनीहरूको धन सम्पत्तिमा हात हाल्नुहुन्थ्यो। ती एदोमीहरू इसरायलको विरुद्ध शत्रुहरूसँग खाली मिलेनन्, तर वास्तवमा तिनीहरू शत्रुले इसरायललाई बन्दुवा वा कैदमा लगिसकेपछि लुटपाट गर्न गए। मेरो मित्र, घमण्डले मानिसलाई त्यस्तो केही भएन कुरा गर्न डोर्याउनेछ, अनि तिनीहरू मध्ये एउटा हो चोरी गर्नु। धेरै मानिस आफ्ना व्यापारमा आफूलाई अगाडि राख्न, श्रेष्ठ राख्न केही बेइमानी विधिहरूको सहायताको लागि आश्रय लिनेछ। साथै धेरै मानिसहरू कुनै स्त्रीलाई आफ्नो पत्नीको रूपमा आफूतिर खिच्नलाई आकर्षण गर्न वास्तवमा बेइमानी विधि र तरिकाको सहायताको लागि आश्रय लिदछन्। मूल समस्या घमण्ड हो। परमेश्वरबाट अलग भएर आफ्नो जीवन जिइरहने घमण्डी मानिस यस प्रकारको कुराहरूतिर बहेर जानेछ। बाइबल अझै मनोविज्ञान सम्बन्धको एक उत्तम पुस्तक हो। यसले तपाईँलाई मानव हृदयमा समस्याको जडतिर, जडातिर लानेछ। अमित्र, यो सानो पुस्तक ओबदियामा तपाईँ पत्ता लगाउनुहुनेछ कि कुनै व्यक्ति विशेष र कुनै राष्ट्रलाई विध्वंसतिर, बर्बादीतिर ल्याउने मुख्य जड कुरा घमण्ड हो। अहिले यहाँ पाँचौँ क्रिया छ जुन घमण्डबाट आउँछ। चौध पदमा हामी हेर्छौँ, औ त्यसका भागेर जाने जतिलाई मार्नलाई तैँले दोबाटोमा उभिन हुँदैन थियो। त्यसको सङ्कष्टको दिनमा त्यसका बाँचेकाहरूलाई तैँले पक्राइदिनु हुँदैन थियो। मेरो विचारमा यो तिनीहरूको सबभन्दा नीच घटिया क्रिया हो। यसमा ती एदोमीहरूले आफ्नो पशु स्वभावको प्रकट गरे। तिनीहरूले आफ्ना खुनका सम्बन्धका दाजुभाइहरूलाई, जो इसरायलीहरूलाई, धोका दिए। जब नबुकदनेस्वरले यरुसलेममा आक्रमण गरे, त्यहाँ बस्ने बासिन्दाहरू चारैतिर तितरबितर छरपट्ट भएर तिनीहरू धेरै चाहिँ त्यो एदोमको कर्कस मुलुकतिर भागे जहाँ तिनीहरू छिपिन सक्थे। अनि बाटोमा दोबाटोमा रमित हेर्दै उभिरहेका एदोमीहरूले तिनीहरूका छिपिने स्थानहरूका धोका दिए, विश्वासघात गरे। जब बाबेलका सिपाहीहरू यताउता चारैतिर ती भाग्ने इसरायलीहरूको पिछा गरिरहेको हुन्थे, खोजी गरिरहेका थिए, एदोमीहरूले भने, हामीले इसरायलीहरूलाई यता आएको देखेका थियौँ, तिनीहरू त्यस बाटोतिर गएका छन्, त्यस बाटोतिर लागेका छन्, त्यस ठाउँमा लुकेका छन्, तिनीहरू त्यस गुफा, त्यस ओडारहरूमा भेटाउनेछौ। तिनीहरूले आफ्ना यी इसरायली रगतको सम्बन्धी नाता भाइ दाजुहरूलाई धोका दिए त्यस विपत्तिको दिनमा। केही समय पहिले एक ठूलो व्यापारीले मलाई भनेथे, वाणिज्य संसार जति खान सक्छ खाऊ, जसरी खान सक्छौ खाऊ हो। मानिस आफू स्वयंको लागि नाम बनाउन चाहन्छ, उनी पैसा बनाउन चाहन्छ, उनी सफल बन्न चाहन्छ। यसको पछाडि के छ? घमण्ड। घमण्ड के हो? यो परमेश्वर बेगर जिउने जीवनको मनोवृत्ति वा मनोस्थिति हो। यसले मानिसहरूलाई अरूहरूलाई धोका दिन, विश्वासघात गर्नतिर, कुनै पनि काम गर्न तिनीहरूलाई डोर्याउँदछ। यसले मानिसलाई आफ्नो सङ्गी सहकर्मीलाई तिनीहरूका नोकरी वा कामहरूको प्राप्त गर्न हात पार्नलाई, धोका दिन, विश्वासघात गर्नतिर डोर्याउँछ। धेरै मानिसहरू मित्रहरू हुने बहाना बनाउँछन्, जबकि वास्तवमा तिनीहरू शत्रुहरू हुन्। अनि यो विश्वासी र मण्डली जगतमा पनि सत्य कुरा हो। के तपाईँले देख्नुभयो कि किन परमेश्वर घमण्डीलाई घृणा गर्नुहुन्छ? यसले मानिसहरूलाई पशुहरूले जस्तै क्रिया गर्न, व्यवहार गर्नतिर डोर्याउँछ। भन्नु नै पर्दा भयानक सत्यता यो हो, जब कुनै मानिस परमेश्वर रहित, परमेश्वर बिगर जिउन कोसिस गर्दछ, उनी पशुहरूभन्दा नीच हो। बाइबलमा पटक पटक बार बार परमेश्वरले भन्नुभएको छ कि उहाँ घमण्डीलाई घृणा गर्नुहुन्छ, र उहाँले मानिसहरूलाई कहिले पनि यसको लागि क्षमा याचना माग्नु भएको छैन र आवश्यक पनि छैन। एदोम र इसरायलको अन्तिम मामला देख्न मसँग ख्रिस्टको समयतिर आउनुहोस्। म गालिलको समुद्रको किनारमा सामरियाको धुलैधुलो भएको बाटोमा र यरुसलेमको साङ्गुरा बाटोहरूमा एकजना मानिस हिँडिरहेको देख्छु। उसको नाम येसु हो। उहाँ याकुबको वंशमा याकुबको लाइनमा हुनुहुन्छ। साथै म ती साल ती वर्षहरूका अवधिमा एक मानिस सिंहासनमा पनि देख्छु। उसको नाम हेरोद हो अनि शास्त्रहरू उसको परिचय दिने काम अति नै धेरै होसियार छ। अर्थात् एदोमी हेरोद जुन एसौका वंश वा लाइनका हुन्। जब प्रभु येशु कहाँ भाग्नलाई चेतावनी आयो किनभने हेरोदले उसलाई मार्ने थिए, उहाँले भन्नुभयो, गएर त्यस स्याललाई भन्। स्याल? हाँ स्याल। लुगा 13:32 पदमा भनिएको छ, प्रभु येशुले फरिसीहरूलाई भन्नुभयो, तिमीहरू जाऊ र त्यस स्याललाई भन, हेर म दुष्ट आत्मा निकाल्छु अनि आज र भोलि म निको पार्ने काम गर्छु अनि तेस्रो दिनमा म सिद्ध्याउनेछु। अनि जब प्रभु येशुलाई अन्तिममा इन्साफको लागि उसको सामने ल्याइयो, उहाँले हेरोदको सामने आफ्नो मुख पनि खोल्नु भएन। त्यहाँ तिनीहरू उभिन्छन्, येशु र हेरोद, याकुब र एसाउको अन्तिम मामला मुद्दा। हा मित्र, हामीले बितेका दुई दिनदेखि यस विषयमा हेरिरहेका छौँ, एदोमको विरुद्ध अभियोग, र आज हामीले देख्यौँ एदोमको अपराधहरू। अर्को दिनमा हामी देख्नेछौँ एदोममाथि आकस्मिक विपत्ति सर्वनाश। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
तपाईको दृष्टिमा पवित्र पदमा डोर्याउनु होस् हे प्रेमी प्रभु दयाको साग पुकारा गर्दै आउँदैछु म दिनुहोस् मलाई स्वर्गीय आनन्द आत्मामा
मित्र आशा गर्दछु कि तपाईहरूले यस बाइबल अध्ययन कार्यक्रमबाट आत्मिक आशिषहरू पाइरहनु भएको छ। यदि तपाईहरूसँग कुनै यस कार्यक्रम सम्बन्धी सुझावहरू छन् भने या कुनै प्रार्थनाका विषयहरू छन् भने हामीलाई पत्रद्वारा अवगत गराउनुहोला। पत्रचारको निम्ति हाम्रो ठेगाना यस प्रकारको छ: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बक्स नम्बर 16925, कोलकाता 700034, इन्डिया। फेरि एकपल्ट हाम्रो ठेगाना सुन्नुहोला: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बाकस सङ्ख्या 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यहीँ नै बिदा चाहन्छौँ। अर्को दिनमा हामी यहीँ मिटर ब्यान्डमा यही समयमा भेट हुनेछौँ। तबसम्मलाई नमस्कार।